नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा जगत भण्डारीसँगै कमल राणाको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
एक महिनादेखिको रस्साकसीपछि सत्तारूढ नेकपाको सचिवालय बैठक बस्यो। अध्यक्ष द्वयबीच पत्र मार्फत जुहारी चलेको खुलासा। अध्ययनका लागि सचिवालय सदस्यलाई वितरण।
कंग्रेसको सहमहामन्त्रीमा सुनिल थापालाई मनोनित गर्ने निर्णय। पौडेल पक्षले उठाएका मागमा आंशिक सहमति जुट्यो। कंग्रेस चीन विरोधी नभएको जवाफ।
देशभर आज 2111 जना कोरोना संक्रमित थपिए। 3537 जना संक्रमण मुक्त। थप 13 जनाको मृत्यु।
नीतिश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा। राज्यपालसँग विधानसभा भङ्ग गर्न सिफारिस।
र नेपाल बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलमा 2-0 पराजित। मन्डेकाजी र आइसा सहित 7 खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मान प्रदान गरिने।
त्यो ब्याङ्कमा गाउँका सबै मान्छे किन गाह्रै छन्?
सजिलै सहुलियतमा र चाँडै पाइने कर्जाको विषयमा बुझ्न गाह्रै छन्।
सबै ब्याङ्कले कर्जा दिएकै छन् त?
त्यसो होइन नि माइल दिदी, सेन्चुरी ब्याङ्कले त सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान पनि दिन्छ नि।
के केमा ब्याज अनुदान पाइने रहेछ?
कृषि तथा पशुपन्छी कर्जामा, विदेशबाट फर्केका युवाले गरेको व्यवसायमा, महिला उद्यमीलाई पारम्परिक व्यवसायमा र अन्य तोकिएकोमा।
चाहिएको बेला पाइने होइन होला?
सेन्चुरी ब्याङ्कले त मागेको कागजात पेश गरेमा 5 दिन भित्रै कर्जा दिन्छ।
आफ्नो त बाटो नभएको खेतबारी छ, त्यसलाई दिदो नमान्ने होला?
बाटो नभएको गाउँको खेतबारी पनि यो ब्याङ्कले मान्छ दिदी।
विस्तृत जानकारीको लागि सेन्चुरी कमर्सियल ब्याङ्कको नजिकैको शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ। सेन्चुरी कमर्सियल ब्याङ्क, सरल ब्याङ्किङ सबैका लागि।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। झण्डै एक महिनादेखिको रस्साकसीपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो करिब 40 मिनट बसेको सचिवालय बैठकले आगामी बैठकको एजेण्डा तय गरेको छ। मुख्यतः आजको बैठकमा पार्टीमा देखिएको संकट र त्यसको समाधान गर्न कार्यसूची बनाएर छलफल गर्ने तय भएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो।
आजको सचिवालयको बैठकमा पार्टीमा उत्पन्न सङ्कट, समस्या र त्यसको समाधानलाई कार्यसूची बनाएर छलफल गर्ने निष्कर्ष निकालियो। त्यो कार्यसूची अन्तर्गत स्वाभाविक रूपमा यसअघिको स्थायी कमिटीको निर्णय कार्यान्वयनको सन्दर्भ, कर्णाली लगायत, पर्सा लगायत विभिन्न ठाउँमा भएको घटनाक्रम, COVID-19 रोकथाम, नियन्त्रण, उपचार र त्यसले पैदा गरेको आर्थिक सङ्कट र यसबिचमा पार्टी र सरकारका सन्दर्भमा उठिरहेको विषय, कोइल भ्रमण लगायतका कुराहरू पनि छलफल हुने नै छन्।
यसअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकको आवश्यकता नरहेको बताएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका 5 सचिवालय सदस्य बहुमतका आधारमा औपचारिक बैठक बस्ने तयारीमा रहेका थिए। ओली तयार नभए बहुमतका आधारमा अघि बढ्ने अडानबाट प्रचण्ड समूह ब्याक नभएपछि ओलीले महासचिव विष्णु पौडेललाई आजका लागि बैठक बोलाउन भन्नुभएको थियो। अन्तत ओली बैठकका लागि तयार भएपछि प्रचण्डले हिजो राख्ने भनिएको बहुमत सदस्यको औपचारिक बैठक रोकिएको थियो।
यसैबीच प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पत्र मार्फत जुहारी चलेको खुलासा भएको छ। कार्तिक 22 अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले बैठकको आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई 2 पेज लामो पत्र बुझाएका थिए। त्यसको जवाबमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई सम्बोधन गरी अन्य 4 नेतालाई बुधार्थसहितको पत्र पठाएको खुलेको छ। त्यसपछि प्रधानमन्त्री ओलीको पत्रको जवाबमा प्रचण्डले फेरि अर्को पत्र पठाएको पनि बताइएको छ। आजको सचिवालय बैठकमा अध्यक्ष द्वयले पठाएका सबै पत्र पार्टी विवाद समाधानका लागि कार्यकारी अध्यक्ष प्रचण्डले तयार गर्नुभएको प्रस्ताव र स्थायी कमिटीपछि जारी गरिएको अन्तरपार्टी निर्देशिका अध्ययनका लागि सचिवालयका सबै सदस्यहरूलाई वितरण गरिएको छ। यी सबै दस्तावेजहरू सचिवालयका सबै सदस्यहरूले अध्ययन गरिसकेपछि आगामी मङ्सिर 3 गते फेरि सचिवालयको बैठक बस्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो।
यी सबै सामग्रीहरूको अध्ययन गरिसकेपछि नै पार्टीमा गम्भीर र समग्रतामा छलफल गरी पार्टी एकताको रक्षा गर्दै पार्टीलाई अझ सुदृढ बनाउने र पार्टी र सरकारका सामु रहेको ऐतिहासिक जिम्मेवारी र कारबार पुरा गर्ने दिशातिर जाने निष्कर्ष निकाल्नु उपयुक्त हुन्छ भन्ने धारणाका साथ पुनः पार्टी सचिवालयको बैठक मङ्सिर 3 गते 1 बजे बस्ने गरी आजको बैठक स्थगित गरियो।
बैठकपछि पार्टी निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाब दिँदै प्रवक्ता श्रेष्ठले पार्टीको विवाद कुनै विदेशी शक्तिको इसारामा नभएको दावी समेत गर्नुभएको छ।
हाम्रो पार्टीमा भएको आन्तरिक विवाद, पार्टीको आन्तरिक जीवनमा भएका छलफलहरू हाम्रै पार्टीभित्रका आन्तरिक विषय हुन्। यसलाई कुनै विदेशी शक्तिहरूले प्रवेश गराएर प्रवेश हुन सक्ने स्थिति हाम्रो पार्टीमा छैन। विभिन्न विदेशी शक्तिहरूले एउटा वा अर्को कोणबाट कुनै चाहना र इच्छा राख्छ भने पनि त्यो उहाँहरूको कुरा हो, हाम्रो पार्टीले त्यसलाई इन्टरटेन गर्दैन।
नेपाली कङ्ग्रेसले सुनिल बहादुर थापालाई पार्टी सहमहामन्त्री बनाउने भएको छ। आज बसेको कङ्ग्रेस केन्द्रीय समिति बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा छाडेर कङ्ग्रेस प्रवेश गर्नुभएका थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिनुभयो। यस्तै कङ्ग्रेसले राप्रपा छाडेका रामप्रसाद भट्टराई, विष्णु विक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, किरण गिरीलाई केन्द्रीय सदस्य र यस्तै टीएन योगी, दिलीप राई, आशाराम चौधरी र राजेश बहादुर सिंहलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गर्ने भएको छ। गत साउन 13 गते नेता थापा सहित राप्रपा केन्द्रीय कार्य समितिका 16 जना सदस्य सहित 31 जना कङ्ग्रेस प्रवेश गरेका थिए। यस्तै बैठकले सांसद सूर्यबहादुर केसीको निधनका कारण रिक्त समानुपातिक कोटाको सांसदमा मोहन पाण्डेलाई पठाउने निर्णय गरेको छ। यसैबीच नेपाली कङ्ग्रेसले आफूलाई चिनिया संचार माध्यमले भारत परस्त भनेको प्रति आपत्ति जनाएको छ। हुम्लामा भएको सीमा विवादको विषयलाई लिएर ग्लोबल टाइम्सले कङ्ग्रेसले नभएको सीमा विवादलाई उचालेको आरोप लगाउँदै भारत र पश्चिमा देश परस्त दलका रूपमा चित्रित गरेको भन्दै कङ्ग्रेसले आपत्ति जनाएको हो। कङ्ग्रेस सहमहामन्त्री प्रकाश शरण महतले आफ्नो पार्टी कुनै पनि देश निकट नभएको प्रश्न पार्दै नेपालको हित नै आफ्नो पार्टीको उद्देश्य भएको बताउनुभयो। उहाँले चीनसँग राम्रो सम्बन्ध राख्दै आएको र उच्च महत्त्व पनि दिने गरेको बताउनुभयो।
ग्लोबल टाइम्समा नेपाली काङ्ग्रेसलाई इन्डियन पार्टी भनेर हुम्लाको यो सीमाका सम्बन्धमा जस्तो खाले भाषा प्रयोग गरेका छ त्यसको हामीले निन्दा गरेका छौँ र हामीले भनेका छौँ नेपाली काङ्ग्रेस पार्टी चीन सरकारसँग राम्रो सम्बन्ध राख्दै आएको छ, सम्बन्धलाई उच्च महत्त्व दिन्छ, तर हामी आफ्नो राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डताका प्रति हामी समर्पित छौँ। त्यसको लागि चीनको मात्र होइन जुनसुकै देशको सम्बन्धमा होस् हाम्रो त्यसमा काहीँ कतै समस्या देखियो भने त्यसको पक्षमा हामी बोल्छौँ।
यस्तै आजको बैठकमा महाधिवेशनको पूर्ण तालिका संशोधन गर्ने विषयमा नेताहरू बीच सहमति नबनेपछि क्रियाशील सदस्यता वितरण र नवीकरणको तालिकालाई मात्रै परिवर्तन गरिएको छ। अब स्थानीय तहले क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य मङ्सिर मशान्तभित्रमा टुङ्ग्याएर केन्द्रमा पठाइसक्नुपर्नेछ। आजको केन्द्रीय समिति बैठकमा कङ्ग्रेसले विभिन्न विषयमा छलफल गरेको छ। बैठकमा सभापति शेरबहादुर देउवाले सरकार विरुद्धका आन्दोलनका कार्यक्रम तिहार लगतै बस्ने पदाधिकारी बैठकबाट हुने जानकारी गराउनु भएको थियो। आजको बैठकबाट पार्टीमा देखिएका विभिन्न विवादका विषयलाई पनि किनारा लगाइएको छ। संस्थापन पक्ष र इतर पक्षबीच देखिएको मतभिन्नता केन्द्रीय कार्य समितिको बैठकबाट आंशिक रूपमा दूर भएको नेताहरूले बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरूले विधान र प्रक्रिया अनुसार अघि बढ्न नेतृत्वलाई आग्रह गरेको बताउनुभयो। उहाँले आफूहरूले उठाएको मागमा आंशिक सहमति बनेको जानकारी गराउनुभयो।
हामीले जुन चाहिँ इस्युहरू उठाएका थियौँ अब यसमा सैद्धान्तिक सहमति भएको छ र तिनलाई अब तत्कालै गृह कार्य गरेर होइन पार्टीलाई विधिसम्मत विधानको र पद्धतिको आधारमा पार्टीको क्रियाशील सदस्य पनि विधानको चाहिँ धारा अनुसारै गर्ने पार्टीका सबै निर्णयहरू विधिसम्मतै गराएर लैजाने भन्ने कुरामा हाम्रो सहमति भएको छ र यसमा गृह कार्य अरू भइरहेको छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
आइसर अर्थात माइलेजको बादशाह आइचरको अफरले ल्याउने छ यसपालि दशैं र तिहारमा खुशी याली। आइचरका बस, ट्रक र टिप्परको हरेक खरिदमा पाउनुहोस् हात खाली नजाने स्योरसट फुल चोइस अफर। कुनै पनि सेगमेन्टको खरिदमा 1,00,000 रुपियाँसम्मको नगद छुट, साथै मोटरसाइकल, स्कुटर, मोबाइल, ल्यापटप तथा स्मार्ट टेलिभिजन प्राप्त गर्ने सुनौलो मौका। आइचरका बस, ट्रक र टिप्परमाथि ढुक्कको लगानी, त्यसमाथि उपहारै उपहार, छानी छानी। विस्तृत जानकारीको लागि नजिकैको आइचरको सोरुम अथवा फोन 9823-11518 र 9823-11549 सम्पर्क गर्नुहोस्। यहाँहरूको सेवामा मेगा ब्याङ्क प्रस्तुत गर्दछ मेगा विश्वास बचत खाता भर्जन 2020।
वार्षिक ब्याज दर 5%,
निशुल्क भिजा डेबिट कार्ड, निशुल्क मोबाइल ब्याङ्किङ,
निशुल्क इन्टरनेट ब्याङ्किङका साथै लकर सुविधामा 25% छुट,
क्रेडिट कार्ड तथा ट्राभल कार्डमा पनि 50% छुट सहित अन्य धेरै सुविधाहरू।
त्यसैले आकर्षक प्रतिफल र अत्याधुनिक सेवा सुविधाका लागि आजै नजिकैको मेगा ब्याङ्कको शाखामा गई मेगा विश्वास बचत खाता खोल्नुहोस्।
थप जानकारीका लागि मोबाइल नम्बर 9847-6846-76 मा सम्पर्क गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
नेपालमा आज 2,111 जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कोरोना संक्रमितको कुल संख्या 206,353 पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पछिल्लो 24 घण्टामा 10,022 जनाको पीसीआर परीक्षण गरिएको छ। आज काठमाडौँ उपत्यकामा मात्र 1,207 जना संक्रमित थपिएका छन्। तीमध्ये काठमाडौँ जिल्लाका 919 जना, ललितपुरका 180 जना र भक्तपुरका 108 जना छन्। यससँगै काठमाडौँ उपत्यकामा मात्र कुल संक्रमितको संख्या 95,016 पुगेको छ। आज देशभर 37,022 जना सक्रिय संक्रमित छन्। पछिल्लो 24 घण्टा यता मुलुकमा 13 जना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या 1,202 पुगेको छ। आज काठमाडौँ उपत्यकामा मात्र 6 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा काठमाडौँका 3, ललितपुरका 2 र भक्तपुरमा 1 संक्रमितको मृत्यु भएको हो। मन्त्रालयका अनुसार आज देशभर 3,537 जना कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै हालसम्म नेपालमा मात्रै कोरोनाबाट मुक्त हुनेको संख्या 1,68,129 जना पुगेको छ।
उप प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वर पोखरेलले कोरोना भाइरस नियन्त्रणमा स्थानीय सरकारहरूले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ। गाउँपालिका राष्ट्रिय महासंघद्वारा प्रकाशित स्थानीय सरकारका 3 वर्ष पुस्तक आज इन्टरनेटबाट गरिएको भिडियो सेमिनार मार्फत सार्वजनिक गर्दै उप प्रधानमन्त्री पोखरेलले स्थानीय सरकारहरूको कामको प्रशंसा गर्नुभएको हो। पालिकाहरूले कोरोनाका बेला गरेका कामहरूबारे अनुसन्धान र प्रचार प्रसार गर्नुपर्नेमा उहाँको जोड थियो। संविधानसभा सदस्य तथा स्थानीय तहका जानकार कृष्ण प्रसाद सापकोटाले केन्द्रमा रहेका सबै निर्देशनालयहरू खारेज गर्नुपर्ने बताउनुभयो। शिक्षा सम्बन्धी अधिकार पालिकाहरूलाई दिनुपर्नेमा उहाँको जोड थियो। गाउँपालिका महासंघका प्रमुख कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेलले पुस्तकमा 3 वर्षमा गाउँपालिकाहरूले सम्पादन गरेका असल र अनुकरणीय कार्यहरू समावेश गरिएको बताउनुभयो।
संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै संचार गृहहरूमा न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिबद्धता जनाउनु भएको छ। नेपाल पत्रकार महासंघ, साना लगानी मीडिया हकित प्रबन्धन तथा संरक्षण समितिका पदाधिकारीसँगको भेटमा मन्त्री गुरुङले न्यूनतम पारिश्रमिकका लागि जे मापदण्ड र कानूनी प्रावधान बनेको छ त्यसलाई कार्यान्वयन गर्न मन्त्रालयले आफू पछि नपर्ने बताउनुभयो।
न्यूनतम पारिश्रमिकको निम्ति जे मापदण्ड र जे एउटा कानुनी प्रावधान बनेको छ त्यसको आधारमा आज त्यसलाई कार्यान्वयन गर्नको निम्ति मन्त्रालय र म मन्त्रीको हिसाबले तपाईँहरूलाई विश्वास दिन चाहन्छु र त्यो कार्यान्वयन गर्नको निम्ति मन्त्रालय कहिले पनि पछि पर्ने छैन।
मिडिया सञ्चालकहरू न्यूनतम पारिश्रमिक लागू गराउन सकारात्मक रहेको भन्दै उहाँले श्रमजीवीहरूले पनि आचार संहिताभित्र रहेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो। साथै उहाँले कोभिड 19 संक्रमित सञ्चारकर्मीहरूको सरकारले निशुल्क र प्राथमिकताका साथ उपचार गराउने बताउनुभयो। कोभिड संक्रमणमा परेका सञ्चारकर्मीहरूलाई निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, जिल्ला हुला कार्यालयलाई सक्रिय बनाएर पत्रकार परिचय पत्र प्रदान गर्नुपर्ने, अनलाइन दर्ता र नवीकरणसम्मको व्यवस्था गर्न महासंघले सञ्चार मन्त्री गुरुङ समक्ष माग गरेको छ। त्यस्तै 60 उमेर पुगेका र 25 बढी समय निरन्तर पत्रकारिता गरिरहेका ज्येष्ठ सञ्चारकर्मीहरूलाई विशेष कोभिड राहत घोषणा गर्नुपर्ने लगायतका 13 ध्यानाकर्षण पत्र मन्त्री गुरुङलाई महासंघले बुझाएको छ।
नेपालीको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आज कागको पूजा गरी काग तिहार मनाइएको छ। काग तिहारमा यमराजको दूतका रूपमा कागलाई मिठो मिठो खानेकुरा खान दिइन्छ। कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबडका कारण हिजो बेलुकीदेखि नै सुरु भएको थियो। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मिठो मिठो खान दिई खुसी पार्ने गरिएको किम्वदन्ती छ। यस्तै धन्वन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै मनाइएको छ। धनतेरस पर्व विशेष गरी मिथिला क्षेत्रमा धुमधामका साथ मनाइन्छ। आज सुन चाँदीका गरगहना एवं तामाका भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ। यसैबीच नेपाल पञ्चाङ्ग निर्णायक समितिले मङ्सिर 1 परेको भाइटिकामा दाजुभाइले दिदी बहिनीको हातबाट टिका लगाउनुहुन्न भन्ने हल्लाकापछि कुनै शास्त्रीय आधार नरहेको जनाएको छ। समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति जारी गरी मङ्सिर 15 चन्द्रमास अनुसार कार्तिक शुक्ल पक्ष नै रहेकाले ढुक्क भएर तिहारको टिका लगाउन आह्वान गर्नुभएको छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले चन्द्रमास अनुसार नै चाडपर्व मनाउने गर्छन्। मङ्सिर 15 कार्तिक शुक्ल पक्ष भएकैले विवाहको लगन 16 मात्र दिइएको पनि उहाँले जानकारी दिनुभयो। यस वर्ष गत आश्विन महिनामा अधिक मास मलमास परेकाले चाडपर्व पछि सर्दा भाइटिका मङ्सिर 1 परेको हो।
बैतडीको तल्लो सोराट क्षेत्रमा फेरि चितुवाको आतंक सुरु भएको छ। गत सोमबार शिवनाथकी एक बालिकाको चितुवाले ज्यान लिएसँगै 2068 सालेता चितुवाको आक्रमणबाट ज्यान गुमाउनेको संख्या 27 पुगेको छ। चितुवाको आतंकका कारण तल्लो सोराटवासी त्रसित छन्। बैतडीबाट थाहाकर्मी विनोद सिंह विष्टको यो रिपोर्ट।
बैतडीको तल्लो सोराडमा फेरि चितुवाको आक्रमण सुरु भएको छ। गत सोमबार बैतडीकै एक बालिकाको चितुवाको आक्रमणबाट ज्यान गएको छ। त्यसअघि आइतबार समेत डणेलधुराका एक व्यक्तिको चितुवाले ज्यान लिएको थियो। 2068 साल यता हालसम्म चितुवाको आक्रमणबाट बैतडीका 27 ज्यान गइसकेको छ। यो निकै गम्भीर अवस्था भएको डिभिजनल वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले बताउनुभयो। चितुवाले बैतडीमा विगतदेखि आतंक मच्चाउँदै आएको भए पनि यसको नियन्त्रणका लागि गरिएका प्रयासहरू असफल भएका छन्। जंगलमा चितुवाको आहार सकिएकाले चितुवा बस्तीमा आउने गरेको विज्ञहरू बताउँछन्। चितुवाको आहार भनेकै घाँस खाने जनावर हुन्। तर जंगलमा पर्याप्त घाँस नहुँदा शाकाहारी जनावरको संख्या घट्दा चितुवाले मानव बस्तीमा आक्रमण गर्न थालेको बताउनुहुन्छ डाक्टर मुकेश चालिसे।
जन्तुहरू उनीहरूको आहारको व्यवस्थापन भएन भने जङ्गलबाट बाहिर आएर अरू चिजलाई दुःख दिन थाल्छन्। मान्छेलाई आक्रमण गर्ने, घर पालुवा जनावरलाई पनि आक्रमण गर्छ। यस्तो अवस्थामा मानिसहरू अलिक सतर्क हुने, जनावरलाई नतर्साउने गर्यो भने अलिकति घटाउन सकिन्छ र वन जङ्गलमा घाँस खाने जनावरहरूको वृद्धि गर्न सकियो भने पनि मांसाहारी जनावरहरू आफूलाई खतरा मोलेर मानव बस्तीतिर आउँदैन. चितुवाको मुख्य आहारा भनेको मान्छे होइन, त्यस कारण वन जङ्गलमा घाँस खाने जनावरहरू बोलाउने र केही बदमास अथवा दुःख दिने जनावरहरूलाई नियन्त्रणमा लिएर चिडियाखानाहरूमा सुरक्षित पूर्वक राख्न सक्यो भने यो नियन्त्रण हुन्छ.
चितुवाले ज्यान लिन थालेपछि तल्लो सुराडवासी आतंकित भएका छन्। यसको नियन्त्रणका लागि विज्ञ टोली झिकाइएको छ। विज्ञ टोलीले केही ठाउँमा पासो समेत थापेका छन्। उक्त पासोमा एउटा चितुवा पनि परेको थियो। अझै चितुवा नियन्त्रणका लागि प्रयास थाल्ने बताउनुहुन्छ शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउद.
भागेश्वर एक नम्बरमा एकजना बच्चा खायो अनि दोस्रो दिन अर्को त्यो केटीलाई बहिनीलाई खाइएपछि अलिकति त्रासित वातावरण छ, सहज वातावरण छैन. अहिले चितुवा नियन्त्रणलाई हामी जिल्ला वन कार्यालय बैतडीसित विशेषज्ञ टिम ल्याएर हामीले चाहिँ शिवनाथ गाउँपालिकामा पनि चारवटा खोरहरू बनाएको छौँ. अब त्यो खोरहरू केही विस्तार गर्नुपर्ने हो कि के हो, अब यो अचानक घटना भएकोले नेपाल सरकारसँग हाम्रो अनुरोध थप नियन्त्रण गर्नलाई के त्योभन्दा केही विशेषज्ञहरूलाई बोलाउन सकिन्छ कि त्यहाँनिर पनि हाम्रो जाने मान्यजीसँग पहल गरेर हामी त्यो कुराको अगाडि बढाउँदैछौँ. अब गाउँपालिकाले बस्तीहरूमा जाने केही सौर्य ऊर्जाका कार्यक्रमहरू सञ्चालन गर्ने, क्षेत्रमूलक कार्यक्रमहरू सुरु गर्ने हाम्रो अभियान छ. अब त्यही गर्ने तयारीमा छौँ.
हो, चितुवाको आक्रमण बैतडीमा भयावह अवस्थामा पुगेको छ। देशभरि सबैभन्दा बढी चितुवाको आक्रमणबाट ज्यान गएको जिल्ला बैतडी नै हो। चितुवा आक्रमण नियन्त्रणका लागि पटक पटक विभिन्न तौरबाट पहल भए पनि आक्रमणलाई रोक्न सकिएको छैन। चितुवाको आक्रमणलाई रोक्दै नागरिकको जीव ज्यानको रक्षाको लागि सरकारले गम्भीर भएर बेलैमा आवश्यक कदम उठाउन जरुरी छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार, परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। संसदीय सुनाय समितिले नयाँ परिषदको सदस्यमा सिफारिस रामप्रसाद श्रेष्ठ विरुद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना जारी गर्दै श्रेष्ठलाई परिषद सदस्यमा नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा उजुरी दिन भनेको छ। मङ्सिर 7 गतेसम्ममा सोझै समिति कार्यालयमा वा जिल्ला प्रशासन कार्यालय मार्फत उजुरी दिन सकिनेछ। नेपाल बार एसोसिएसनले न्याय परिषद सदस्य नियुक्तिका लागि वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो। श्रेष्ठको नाममा संसदीय सुनवाई समितिमा उजुरी परेमा त्यसको सुनवाई गरेर अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त गरिनेछ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण देखिएको छ। लक्षण देखिएपछि बिहिबार उहाँको पीसीआर परीक्षण गरिएको थियो। हाल उहाँलाई शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएको उहाँका सहयोगी प्रीतम सुवेदीले जानकारी दिनुभयो। सुवेदीका अनुसार डाक्टर केसीमा ज्वरो रुगाखोकीको समस्या देखिएको छ।
टेकु स्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालले लक्षण देखिएका व्यक्तिको निशुल्क पीसीआर परीक्षण गर्ने भएको छ। अदालतले अस्पतालले एक सूचना जारी गर्दै लक्षण देखेका व्यक्तिहरूको मात्र निशुल्क परीक्षण गर्ने जनाएको हो। यो बाहेक अन्य व्यक्तिको पीसीआर परीक्षण शुल्क 2000 हुने अस्पतालले जनाएको छ। सशुल्क र निशुल्क गरी दैनिक 300 जनाको स्वाब संकलन गरिने पनि अस्पतालले बताएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाक कान र घाँटीको विशेषज्ञ स्वास्थ्य उपचार सेवा सुरु भएको छ। नाक कान र घाँटीको उक्त स्वास्थ्य उपचार सेवा विशेषज्ञ डाक्टर सरोज काफ्ले सुरु गर्नुभएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्ले जानकारी दिनुभयो। प्रतिष्ठान शिक्षाध्यक्ष डाक्टर निरेश थापाका अनुसार प्रतिष्ठानले जीपी, इमर्जेन्सी मेडिसिन, सर्जरी, महिला तथा प्रसूति रोग, मेडिसिन, हाड जोड्नी तथा नसा, मनोचिकित्सा, बालरोग, दाँत, प्याथोलोजी, अप्थलोजी, आइसियू, एनआइसियू, कोरोना आइसियू, पल्मोनोलोजी लगायत विशेष सेवा यसअघिदेखि नै दिँदै आएको छ। प्रतिष्ठानले कर्णाली प्रदेशका 10 जिल्लासहित सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा र अछाममा समेत आफ्नो सेवा प्रवाह गर्दै आएको छ।
जुम्लामा 16 वर्षीय बालिका हत्या घटनाको मुद्दा कमजोर पारेको भन्दै पीडित पक्षले आन्दोलन गरेको छ। हिमा गाउँपालिका 3 मोफला गाउँकी 16 वर्षीय बबिता रोकाएको हत्या घटनाको मुद्दा कमजोर बनाएको भन्दै प्रहरी र पीडित पक्षबीच झडप भएको हो। बालिका हत्या जस्तो जघन्य अपराधको घटनाका आरोपितलाई धरोटीमा छोड्न थालेपछि आन्दोलन थालिएको पीडित पक्षको भनाइ छ। पीडित पक्ष र प्रहरीबीच झडप हुँदा दुवै पक्षका केही घाइते भएका छन्। घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बालिका हत्या आरोपमा हिमा गाउँपालिका 3 मोफला गाउँका 19 वर्षीय करबहादुर भण्डारी र 37 वर्षीय रामचन्द्र डाङ्गीलाई प्रहरीले पक्राउ गरेको थियो। असोज 19 गतेको राति घरबाट बेपत्ता भएकी किशोरीको कार्तिक 1 गते हिमा गाउँपालिका 1 पागरपाली स्थित हिमा नदीको छेउमा शव फेला परेको थियो।
लुम्बिनी प्रदेश सरकारले कृषिलाई उत्पादनसँग जोडेर कपिल वस्तुको आर्थिक विकास र समृद्धिका लागि विभिन्न योजना अगाडि सारेको छ। कृषि क्षेत्रलाई व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रिकरण गर्नमा जोड दिने प्रदेश सरकारको नीति अनुरूप कपिल वस्तुमा कृषि क्षेत्रको विकासका लागि विभिन्न योजना अगाडि सारिएको बताइएको छ। कपिल वस्तुमा सञ्चालित कृषि तथा पशु सम्बन्धी विभिन्न योजनाको स्थलगत अवलोकनका क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले हालको निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक र उत्पादनमूलक कृषिमा रूपान्तरण गर्न सरकारले विभिन्न महत्वाकांक्षी कृषि कार्यक्रमहरू तर्जुमा गरी लागू गरेको बताउनुभयो।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको बिहारमा नयाँ सरकार गठनको तयारी चलिरहेको छ। बिहारका कार्यवाहक मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिनुभएको छ। उहाँले राज्यपाल फागु चौहानलाई राजीनामा सुम्पिनु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उहाँले राज्यपाललाई विद्यमान विधानसभा भङ्ग गर्न सिफारिस समेत गर्नुभएको छ। राज्यपाल चौहानले नीतिश कुमारको राजीनामा स्वीकृत पनि गरिसक्नु भएको आज तक अनलाइनले लेखेको छ। यससँगै बिहारमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। पर्सि आइतबार नेसनल डेमोक्रेटिक एलायन्स एनडिएका विधायकहरूले बैठक बसेर मुख्यमन्त्रीको नामको टुङ्गो लगाउनेछन्। उनीहरूले औपचारिक रूपमा नीतिश कुमारलाई विधायक दलको नेता चुन्नेछन्। सोही दिन नीतिश कुमार पुनः मुख्यमन्त्री बनेको आधिकारिक घोषणा हुन सक्ने बीबीसीले जनाएको छ। भारतको बिहार विधानसभा चुनावमा एनडिए गठबन्धनले पुनः बहुमत प्राप्त गरेको थियो। 243 विधानसभा सिटमा नीतिश कुमारको नेतृत्वको एनडिएले 125 सिट प्राप्त गरेको छ। जस अनुसार नीतिश कुमार 7 पटक बिहारको मुख्यमन्त्री बन्ने पक्का भएको हो। बिहारमा सरकार बनाउन 122 सिट आवश्यक पर्छ।
नेपाल परिवेशमा अब खेल समाचार। नेपाल बङ्गलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा 2-0 गोल अन्तरले पराजित भएको छ। बङ्गबन्धु अन्तर्राष्ट्रिय खेल मैदानमा खेल सुरु भएको 10 मिनटमा पहिलो गोल खाएको नेपालले दोस्रो गोल खेलको 80 मिनटमा खायो। बङ्गलादेशका लागि सामुद्दिन र महाबुर रहमानले गोल गरे। घरेलु टोली बङ्गलादेशले नेपाललाई सुरुदेखि नै दबावमा राख्यो। नेपालको फिनिसिङ लाइन र डिफेन्सको कमजोरीको फाइदा उठाउँदै बङ्गलादेश नतिजा आफ्नो पक्षमा पार्न सफल भयो। नेपालले खेलको 17 मिनटमा पाएको अवसरको पनि सदुपयोग गर्न सकेन। आजको खेलमा नेपाली खेलाडीमा फिटनेसको पनि समस्या देखिएको छ। मिडफिल्डर विक्रम लामा चोटका कारण बाहिरिएपछि नेपाललाई दबाव बढेको थियो। उनको स्थान लिँदै मिडफिल्डर एरिक बिष्टले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि बङ्गलादेश विरुद्ध खेलमा डेब्यू गरे। बङ्गलादेश विरुद्ध खेलको 42 मिनटमा विक्रमको स्थान लिँदै एरिकले डेब्यू गरेका हुन्। आजको जितसँगै बङ्गलादेशले नेपालसँग साफ च्याम्पियनसिपमा बेहोरेको हारको बदला लिएको छ। 2075 सालको भदौमा ढाकामै भएको साफको समूह चरणमा नेपालले बङ्गलादेशलाई 2-0 हराएको थियो। फिफा विश्वकप छनौटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो। मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज अन्तर्गत नेपालले बङ्गलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल मङ्सिर 2 गते खेल्नेछ। विश्वकप छनौटमा नेपाल समूह बीमा रहेको छ भने बङ्गलादेश समूह ईमा रहेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
एक महिनादेखिको रस्साकस्सीपछि सत्तारूढ नेकपाको सचिवालय बैठक बस्यो। अध्यक्ष द्वैबीच पत्र मार्फत जुहारी चलेको खुलासा। अध्ययनका लागि सबै सचिवालय सदस्यलाई वितरण।
कंग्रेसको सहमहामन्त्रीमा सुनिल थापालाई मनोनित गर्ने निर्णय। पौडेल पक्षले उठाएका मागमा आंशिक सहमति जुट्यो। कंग्रेस चीन विरोधी नभएको जवाफ।
देशभर आज 2111 जना कोरोना संक्रमित थपिए। 3537 जना संक्रमण मुक्त। थप 13 जनाको मृत्यु।
बिहारमा नयाँ सरकार गठनको तयारी शुरू। नीतिश कुमारद्वारा मुख्यमन्त्री पदबाट राजीनामा। विधानसभा भङ्ग गर्न सिफारिस।
र नेपाल बंगलादेश संघको मैत्रीपूर्ण फुटबलमा 2-0 पराजित। मन्डे काजी र आयसा सहित 7 खेलाडी राष्ट्रिय प्रतिभा सम्मान प्रदान गरिने।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद। जगत र कमल बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।